नमस्कार, तपाईलाई कार्यक्रम परिवर्तनका आवाजमा हार्दिक स्वागत छ। कार्यक्रम परिवर्तनका आवाज लिएर एकैसाथ उपस्थित भएका छौँ प्रविधिमा मित्र निराजन बगालेसँगै आवाजबाट म विशाल भिक। कार्यक्रम परिवर्तनका आवाज सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगाहर्जबाट प्रत्येक साताको शुक्रबार बेलुका 36 बजे र पुनः प्रसारण शनिबार बेलुका 5:30 बजे हुने गर्दछ। गलकोट नगरपालिका सङ्घको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा 102.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.galkotfm.com र गलकोट एफएम मोबाइल एप मार्फत एकैसाथ प्रसारण हुने गर्दछ। कार्यक्रम परिवर्तनका आवाजमा हामीले दलित समुदायको अवस्था, दलित समुदायको जीवनस्तर रूपान्तरणमा स्थानीय तहले गर्ने सहयोग, मानव जातिबीच हुने जातीय विभेद, सामाजिक कुरीतिबारे आम मानिसलाई सचेत बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरेका हौँ। हामीले गलकोट क्षेत्रमा दलित समुदायले गरेका गतिविधि, सामाजिक रूपमा हुने विभेद, क्षमता तथा शिव विकासको लागि आवश्यक कार्यक्रमहरूको बारेमा विभिन्न स्तम्भमा रहेर कार्यक्रम सञ्चालन गर्ने गर्दछौँ। कार्यक्रमको पहिलो स्तम्भ परिवर्तन गतिविधि रहेको छ। परिवर्तन गतिविधिमा हामीले विभिन्न सञ्जालले दलितहरूको क्षेत्रमा गर्दै आएका कार्यहरू प्रस्तुत गर्ने गर्दछौँ। कार्यक्रम परिवर्तनका आवाजमा प्रस्तुत छ परिवर्तन गतिविधि। संयुक्त दलित सञ्जाल बागलुङ र घुम्टे दलित सञ्जालको आयोजनामा पत्रकार भेटघाट सहित गलकोट नगरपालिकाको ध्यानाकर्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बागलुङ नगरपालिका वडा नम्बर 4 कुण्डलीमा भएको घटना मानवता विरुद्धको घटना भएको बताउनु भएको थियो। सन् 1990 आएको संयमताले जातीय विभेद अन्त्य गर्नको लागि सुरुवात भएको बताउँदै गैरेले कुण्डलीमा भएको घटना प्रति दुःख व्यक्त गर्नुभयो। उहाँले नगरपालिकाले गलकोटमा सामाजिक विभेदको अन्त्य गर्ने प्रयास गरिरहेको बताउनु। संयुक्त दलित सञ्जाल र घुम्टे दलित सञ्जालले बागलुङ नगरपालिका वार्ड नम्बर 4 कुण्डुली फेदीमा अवस्थित श्री मुक्तिनाथ संस्कृत पाठशालामा सबै जात जातिले पढ्न पाउनु पर्छ भन्ने अभियानमा लाग्नु भएका चन्द्रकान्त पौडेलमाथि भएको साङ्घातिक हमला प्रति ध्यानाकर्षण गरेको छ। 2077 भदौ 15 गतेका दिन दिउँसो कथित धर्मगुरु ऋषि प्रपन्तको अगुवाईमा केही अग्रज व्यक्तिहरूले गरेको गाली गलौज तथा हातपात गरेका कारण संयुक्त दलित सञ्जाल र घुम्टे दलित सञ्जालले प्रेस विज्ञप्ति जारी गर्दै घोर भत्सना गरेको छ। विज्ञप्ति मार्फत आक्रमणकारीहरूले भनेको भिडियोलाई आधार मानेर दोषीहरू कानून बमोजिम कडा भन्दा कडा कारवाहीको माग गर्दै बागलुङ लगायत नेपालभरिका गुरुकुलहरूमा समस्त दलित परिवारका सन्ततिले पढ्ने अधिकार सुनिश्चित गर्न माग गरेको हो। संयुक्त दलित सञ्जालका अध्यक्ष धनबहादुर विश्वकर्मा धीरेन्द्र, घुम्टे दलित सञ्जालका अध्यक्ष ओमबहादुर सुनारले संयुक्त रूपमा प्रेस विज्ञप्ति नगर प्रमुखलाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रम परिवर्तनका आवाजमा परिवर्तन गतिविधि प्रस्तुत गरेपछि अबको पालो परिवर्तन संवादको रहेको छ। यस स्तम्भमा रहेर हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ। आज हामीले परिवर्तन संवादमा रहेर गलकोट नगरपालिका वार्ड नम्बर 8 वडा सदस्य पूर्णबहादुर सुनारसँग कुराकानी गर्नेछौँ। अब लागौ उहाँसँग गरिएको कुराकानीतर्फ। पूर्ण सर, तपाईँलाई कार्यक्रममा स्वागत छ।
हजुर, नमस्कार।
विशेष गरेर यो वर्तमान अवस्थामा दलित समुदायको अवस्था कस्तो रहेको छ?
दलित समुदायको अवस्था साँच्चै भन्नुपर्दा अब अहिलेको अवस्था त्यति भनौँ न अब धेरै परिवर्तन त होइन, अब केही हिसाबले अझै पनि अब दलितको अवस्था केही न्यून जस्तै मान्छु मैले।
के कारणले गर्दा अहिलेको अवस्थामा आइपुग्दा पनि न्यून जस्तो लाग्छ हजुरलाई?
अलिकति दलितमा एउटा शिक्षाको कमी र फेरि दलितमा दलित भनेपछि अब शिक्षा कमी अब अलिकति हामीहरूमा कार्यक्रम अब एउटा जानकारी अब भनौँ अलिकति अनुभव त्यो पनि नभएर नि हो जस्तो लाग्छ मलाई।
जातीय विभेद हिजो र आजमा कस्तो भिन्नता पाउनु भएको छ?
हिजो र आजमा भन्नुपर्दा जस्तो अब मेरै पाला अब मैले अब कहीँ कतै बरमार जातिहरूसित अब छुवाछुत भएर उहाँहरूले नखाने हामीले छोएको त्यस्तो हुन्थ्यो भने अहिले केही हिसाबले अब नयाँ युवा पिँढीमा केही त्यो अलिकति केही कम भएको मान्छु।
दलित समुदायभित्र पनि विभिन्न किसिमका विभेदहरू रहिरहन्छन् अनि विभेदहरू अझै पनि विद्यमान रहेको छ, यसको बारेमा तपाईँ के भन्नुहुन्छ?
यसको बारेमा भन्नुपर्दा अथवा दलितमा पनि यो दलित दलितमा पनि विभेद अब हुनु त्यो के भने अलिकति चेतनाको कमी भएर नै दलितमा पनि विभेद गर्ने यो राम्रो पक्ष होइन। केही हिसाबले अब पहिलाभन्दा अहिले अब त्यो पनि अलिकति अब हामीले जानकारीमूलक आयमूलक चेतनामूलक कार्यक्रम दिँदै गइयो भने यही अब भनौँ रेडियो मार्फत अब हामीले कहीँ कार्यक्रम मार्फत अब केही अब त्यस्ता किसिमको अब एउटा अब चेतनशील कार्यक्रम राखेर पनि यो परिवर्तन गर्न सकिने जस्तो मैले मान्दछु।
गैर दलित समुदाय वा व्यक्तिहरूसँग यो जातीय विभेदको अन्त्यको लागि सङ्घर्ष गरिरहेको अवस्था छ, यो आफ्नै समुदायभित्र यो दलित समुदायभित्रै पनि यो विभेद अझै पनि कायमै छ, यसले कस्तो प्रभाव पार्दछ?
यसले त साँच्चै नै प्रभाव त पार्छ। हामीले जति अधिकार हामीले जति अब समान अधिकार अरूसँग खोज्छौँ अब त्यो आफैमा पनि त्यो एउटा भर पर्ने कुरो आफूले अरूलाई विभेद गरिन्छ भने आफूले अधिकार मात्रै खोजेर हुने कुरो त होइन, आफैमा पनि परिवर्तन हुनुपर्ने मैले मान्दछु।
पक्कै पनि यदि यो समाज परिवर्तन गर्नु छ भने सुरुवात आफैबाट गर्नुपर्छ भन्ने पनि सुनिन्छ, त्यो नै गर्दा हुन्छ?
आफैबाट बरु सुरुवात गर्दा राम्रो हुन्छ यो।
हजुर, यो हक अधिकारकै कुरा गर्दा अहिलेको अवस्थामा आइपुग्दा पनि दलित अझै पछाडि नै परिरहेको हो कि भन्ने महसुस पनि गर्न सकिन्छ, किन होला?
यसमा त मलाई के लाग्छ भने अब अहिले भन्नुपर्दा एउटा दलितलाई पाउनुपर्ने दलित दिनुपर्ने दलितले अब पाउनुपर्ने सुविधाहरू सरकारबाट पनि केही सेवा सुविधाहरू दलितलाई भनेर छुट्टै कार्यक्रम मार्फत पनि आउने गरेको छ। हामीहरूले त्यसलाई सही सदुपयोग नगर्ने अथवा आफूले पाउने अधिकार खोज्न पनि नजाने हाम्रो त्यो एउटा शिक्षा अथवा हाम्रो अब चेतनाको कमीले हो जस्तो लाग्छ मलाई। त्यो हामीले पक्कै पनि त्यो गर्न सकियो र हामी अलिकति केही हिसाबले पहिलाभन्दा त केही चेतनशील अलिकति दलितमै पनि केही परिवर्तन त देखिएको छ, तर पनि अझ जति हुनुपर्ने त्यति देखिएको छैन। त्यसमा हामी आफै दलित जागरूक हुनुपर्ने मान्छु मैले।
नेतृत्व तहमा दलित समुदायको पहुँच पुग्न सकिरहेको छैन, यो पहुँच नपुग्नुको कारण के हो?
पहुँच नपुग्नुको कारण पनि मैले यसो सोच्दा के भने हामी बिचमै हामीले जति गर्नुपर्छ अब हामीले एउटा कुरा बोल्छौँ त्यो बोलेको काम पुरा गर्न नसक्नु र हामी अगाडि मैले यो गर्न सक्छु भनेर अगाडि नसर्नु र नआँट्नु त्यो हो कि जस्तो लाग्छ मलाई। केही हिसाबले गर्दा अहिले दलितको पनि एउटा दलितको कोटा अब एउटा राजनीति तहमा पनि सरकारले छुट्याएको छ, त्यसले पनि अलिकति बुझेर गर्ने गरियो भने निश्चय नै अबको पिँढीमा केही अलिकति परिवर्तन हुने जस्तो मैले देख्छु।
तपाईँले भनिहाल्नुभयो सरकारले पनि यो राजनीति तहमा दलितको लागि छुट्टै कोटा छुट्याएको छ भनेर, यो सरकारले छुट्याएको कोटामा सन्तुष्ट हुने आधारहरू के के छन्?
त्यसमा आधार भन्नुपर्दा त सन्तुष्ट त आफैमा हो, एउटा कोटा छुट्याइदिएर त्यो कोटामा हामीले लगेर यहाँबाट अलिकति एउटा मान्छेलाई त्यहाँ राखेर मात्रै हुने कुरो होइन, उसबाट पाउने उसले गर्नुपर्ने काम के हुन् आफूले मैले पनि के गर्नुपर्छ भन्ने कुरो सबै अधिकारहरू अब खोजेर गर्न सक्यो भने मात्रै त्यसमा गएको अलिकति मान्यता हुने जस्तो मान्छु मैले।
हजुर, दलितको हक अधिकारको लागि तपाईँले कस्ता कस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याउनु भएको छ?
मैले भन्नुपर्दा अब कार्यक्रमहरू त अब हाम्रो दलितलाई भन्नुपर्दा त अहिले हाम्रो एउटा अब यो जुन पूजा पाठ चलाउने हामीले पनि सामान्य पिण्ड दिने यो श्राद्ध आएको छ त्यसमा सामान्य आफैमा हामी दलित गर्न पाउने गर्न सक्ने गराउनु पर्छ भनेर मैले एउटा यो गुरुकुल शिक्षा भनेर एउटा बजेट 2 लाख रुपियाँ छुट्टिएको थियो, त्यो अहिले यो कोरोनाको कारणले अब त्यहाँ मान्छे जम्मा गरेर सञ्चालन गर्न सकिएन, त्यो रकम अहिले फ्रिज भएर गयो। हो हुनसक्छ हाम्रो यस्तै यो एउटा रेडियो मार्फत कहीँबाट पनि त्यस्तो फेरि अब आगामी दिनमा त्यो पर्यो भने त्यो पनि मैले काम गराउने मेरो सोच छ। केही अब हामीले चेतनशील अलिकति केही एउटा पण्डित लिएर पढाएर क्यार नि हामीहरूमा त्यो एउटा दलित बिचमै पनि हामीले अरूलाई गुहार्न नपरोस् भन्ने त्यस्तो मेरो मनसाय रहेको छ। अरू अरू कार्यक्रम पनि हाम्रो दलितहरूमा दलित बिचमा अब मैले गरेर आउने काम केही हिसाबले हाम्रो दलित बीचमा पनि केही हुनुपर्छ भन्ने मनस्थिति राखेर कोही कोही ठाउँमा मन्दिर बनाउनु पर्छ भन्ने कुरो हाम्रो माग आयो, त्यही पनि हामीले त्यो सम्बोधन गरिएको छ। केही हिसाबले मैले गर्न सक्ने काम दलित बीचमा मैले केही गरेको छु जस्तो मलाई लाग्छ।
तपाईँले भनिहाल्नुभयो कार्यक्रमहरू ल्याएका छौँ भनेर, कार्यक्रमहरू गरिराखेका छौँ पनि भन्नुभयो, तर ती कार्यक्रमहरू कुनै कुनै विकट ठाउँमा भनौँ वा विकट बस्तीहरूमा नपुगेको हो कि भन्ने पनि भइरहन्छ, यसको लागि के पहल गर्नुभएको छ?
यसको लागि भन्नुपर्दा त मैले जहाँसम्म अब हाम्रो विकट भनेको हाम्रो यो वडा नम्बर 8 अब विकट भनेको एउटा थाले पोखरा, त्यसपछि फुलबारी बतासे, अब हाम्रो ज्यामिरे लगायत अब चालसीको दानसिन, यिनी ठाउँ हाम्रो अलिकति विकट सेवा सुविधाबाट अलिकति टाढा परेको ठाउँ हो। त्यसमा नि जहाँसम्म सकभर अब मैले लगायत हाम्रो अथवा सबै अब भनौँ सदस्यहरूको अथवा टिमले त्यहाँ केही हामीले गर्ने काम सकभर गरिएकै छ। जे जस्तो हामीले होइन, हामी दलित समुदायमा केही काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ।
दलित समुदायको हक हित र सशक्तिकरणको लागि स्थानीय तहले के कस्ता नीति अवलम्बन गरेको छ?
दलितको लागि भन्नुपर्दा स्थानीय तहमा हेर्दा हामीले अब एउटा हाम्रो कार्यक्रम अथवा म पनि एउटा त्यहाँको केही प्रतिनिधि जस्तो अथवा अब म त्यहाँ भएको नाताले केही अब गर्नुपर्छ भन्ने मेरो मान्यता छ, र त्यहाँ केही सानातिना कामहरू त केही भएका पनि छन्। अझै केही अब हामी त्यही समूह अलिकति मिल्यौँ भने अब जमघट भयो भने केही अब हामीले यस्ता यस्तै सेवा सुविधा अलिकति बढीभन्दा बढी हामीले माग गर्ने र ल्याउने र गरेर पनि देखाउने हाम्रो प्रतिबद्धता छ।
तपाईँहरूले माग गरे अनुसारको कार्यक्रमहरू ल्याउन कतिको सजिलो अथवा कतिको गाह्रो हुने गर्दछ?
अब हामीले माग गरे अनुसारको त्यहाँको विकास निर्माण कामहरू त केही हिसाबले भन्नुपर्दा अब लगभग अब हुन त अब बजेट भन्ने कुरा अब माग गर्ने कुरा जहीँतहीँबाट आउँछ, सबैलाई सम्बोधन गर्ने कुरो नै हुन्छ, तर हाम्रो त्यहाँबाट आएका कार्यक्रम पनि थोरै धेरै अब जे जति हुन्छ हामीलाई केही हिसाबले अहिलेसम्म थोरै भए पनि केही अब काम अलिअलि भए जस्तो लाग्छ।
यो संविधानको धारा 24 दलितको हक अनि धारा 40 छुवाछुत विरुद्धको हकको व्यवस्था गरिएको छ, तर पनि यो व्यवस्था कागजमा मात्र सीमित भएको हो अथवा कार्यान्वयनमा नआएको हो कि भन्ने पनि महसुस भइरहन्छ, तपाईँ के भन्नुहुन्छ?
यसमा मैले भन्नुपर्दा त अब हो, लिखित रूपमा संविधानमा त अब लेखिएको छ, अब जरिवाना अब कारवाही पनि हुने भन्ने कुराकानी छ, तर सबै पूर्ण रूपमा अब यिनी पालना त भएका छैनन्, पूर्ण रूपमा कार्यान्वयन पनि आएका छैनन्। केही मात्रामा अहिलेको युवा पिँढीबाट हेर्दा केही परिवर्तन र केही अलिकति फरक परेको मैले मानेको छु।
यो पूर्ण रूपमा कार्यान्वयनमा नआउनु अथवा यो कार्यान्वयन पक्ष कमजोर हुनुको कारण चाहिँ के होला जस्तो लाग्छ हजुरलाई?
यसमा कार्यान्वयन पक्ष त अब कुरो के भयो भने मैले भन्नुपर्दा यो कुरो हामी जाउनु दलित अब हामी पनि अलि जागरुक अलि हामीले गर्नुपर्ने काम सुविधा अब भनौँ न सुख सुविधा सबै हामीले अब यस्ता यति सरसफाइतिर पनि ध्यान दिनु पर्यो, सबभन्दा ठुलो कुरो सरसफाइ लगायत हामीले गरेर गइयो भने एउटा यो पुरानो पिँढीभन्दा माथितिर आएर अब नयाँ पिँढीमा यो निश्चय पनि कार्यान्वयनमा आउँछ जस्तो मलाई लाग्छ।
नयाँ पिँढीमा कार्यान्वयनमा आउँछ भन्नुभयो, पछिल्लो पिँढीहरूमा भनौँ वा यो पुरानो पिँढीहरूमा यो जातीय विभेद सम्बन्धी यो जातीय विभेद गर्न हुँदैन भन्ने मानसिकतामा परिवर्तन आउन किन नसकिरहेको होला?
यसमा त अब यो के भयो भने पहिल्यैदेखि उहाँहरूलाई अब त्यस्तो बानी परेको छ, अझै पनि बुढा पुरानाले त लगभग हाम्रो नजिकै पर्न पनि अझै डराउने अवस्था पनि छ। अब यो भनौँ न केही हिसाबले तल्लो जाति यो दलित हो भनेपछि हो भन्ने अलिकति मुखले भन्न नसके नि मनमा अलिकति उहाँहरूलाई अलिक चिसो लाग्ने, त्यो अहिले त्यस्तो त्यो पुरानो बानीले पनि हो, त्यो बानीलाई परिवर्तन गर्न अलिकति अब कठिनाई त हुने नै रहेछ। अब नयाँ पिँढीमा त्यस्तो जाँदै मैले देखेको छैन, केही हिसाबले अब आउने पिँढीमा यो निश्चय परिवर्तन भएर जाने जस्तो मैले मानेको छु।
यो भन्ने बेलामा चाहिँ मानिस सब एउटै यो भन्ने अनि व्यवहारमा लागू गर्ने बेलामा चाहिँ लागू नगर्ने प्रवृत्ति पनि रहँदै आएको छ।
हजुर रहेछ, यो के भयो भने यो पहिलेदेखि यो परम्परादेखि धेरै वर्ष जरो गाडेर रहेको यो चिज मेट्नलाई अलिकति झ्याप्पै मेट्न त गाह्रै पर्छ, यो के भने त्यही बानी परेको छ। त्यसैमा अब सबैभन्दा यो धर्मप्रति आस्था राख्ने पनि राख्दा पनि त्यसमा पनि फरक देखिन्छ, कतै कतै त हामीहरूको दलितलाई मठ मन्दिरमा पस्न नदिने, पूजापाठ गर्न नहुने दलित भन्ने पनि एउटा अहिलेसम्म त्यो देखिन्छ। तर अहिले हामीहरूको भनौँ न, हामीहरूको जान्दा अहिले पछिल्लो पिँढीमा आएर के हिसाबले त्यो मठ मन्दिरमा पनि अब लगभग के हिसाबले हामीले आफैले पूजा गरेको पनि अवस्था छ। अब यही अर्थले गर्दा त्यो मेट्नको लागि केही समय लाग्छ जस्तो मलाई लाग्छ।
यो वर्षौंदेखि अहिलेसम्म वर्ण व्यवस्थाको संरचनाले गर्दा दलितहरू पीडामा परेको वा जातीय विभेदमा रहँदै आइरहेको भन्ने पनि सुनिन्छ। विशेष गरेर यो वर्ण व्यवस्था प्रति हजुर के भन्न चाहनुहुन्छ?
यो वर्ण व्यवस्थापट्टि त मैले भन्नुपर्दा त अब के भने, हामीहरूको यो हुन हो नियमलाई अब संविधानमा लेखिएको सब त्यो छ, लेख्ने अब छापिने कुरो सबै भयो, तर मेट्नको लागि त हामीहरूबाट त्यही सबैले सोच्न पर्यो कि यो यिनीहरू पनि मान्छे हो, हामी नि मान्छे हो, सबैमा हामी समान हो भन्ने किसिमको भयो भने मात्रै हामी सामान्य रूपमा अवस्थामा जाने एउटा मैले मानेको छु। अब त्यसैलाई हामीले सबभन्दा हामीबाट पनि फेरि हामी दलितबाट पनि हामीले दलित बिच पनि अलिकति भेदभाव राख्ने सिस्टम गर्नु भएन। हाम्रो सबभन्दा त आफैबाट आफै परिवर्तन भयो भने अरू पनि परिवर्तन हुने, यो मैले सबभन्दा आफूबाटै सुरुवात गर्दा राम्रो हुन्छ जस्तो मानेको छु। आफै हामी व्यक्ति सबै सुध्रेर गयौँ, व्यक्तिले अब सबै कुरा यो पालना गर्दै गयौँ भने आफूबाट राम्रो भयो भने आफै राम्रोबाट सुध्रिन्छ धेरै कुरा।
मूलत यो राज्यले राजनीतिक अनि आर्थिक सामाजिक विभिन्न अधिकारहरूबाट वञ्चित गरेकै कारणले गर्दा दलितहरू अशिक्षित अनि गरिब बन्न पुगे भन्ने कुरा पनि यता कता सुन्न सकिन्छ। के वास्तवमै राज्यले वञ्चित गरेकै हो या के हो?
अब यसमा मैले आफूले सोच्दा त अब यो के भने, पहिला बाबुबाजेको पाला यिनी भन्ने यो काम विभाजनको अर्थले दलितलाई भनौँ अलिकति अप्ठ्यारो ठाउँमा, पिछडिएको ठाउँमा लड राख्ने, अब उनीहरूको सिप त्यहाँ प्रवर्तन गर्ने एउटा कार्यक्रमले गर्दा पनि अलिकति हाम्रो दलित वर्गहरू जहाँ पनि हेर्दा अलिकति केही पछाडि परेको मैले मान्दछु। जस्तो पहिला अब पहिलेको जमानामा हाम्रा अब बाबुबाजेले हैँसिया कोदालो बनाउनु पर्ने, अब यस्तै बनाउनु पर्ने, उनीहरूलाई बनबुटु नजिक चाहिने, अब गोल काट्नु पर्ने, त्यो भएरै उनीहरूलाई अलिकति पिछडिएको ठाउँमा राख्ने, यो काम विभाजनको अर्थले पनि हाम्रो दलित अब जातिहरू अलिकति पिछडिएको र पछि परेको मैले अनुभव त्यसमा मैले अलिकति हो कि जस्तो मलाई लाग्छ।
यो संविधानले दिएको अधिकारबाट समेत दलित महिलाहरूलाई वञ्चितीकरण गर्न खोजेको हो कि भन्ने पनि सुन्न सकिन्छ, हजुरले के भन्नुहुन्छ?
त्यसमा भन्नुपर्दा त अब यो संविधानबाट वञ्चित त अब भनौँ यो अर्थैबाट हाम्रो दलितहरू अब पिछडिएको, अब मूलत हाम्रो प्रमुख अब राजनीति स्थानमा हाम्रो दलितको एउटा अब नेतृत्व त्यहाँ पुग्न नसकेको, त्यो भएर पनि अलिकति हामी पछि पर्दै आएको र अहिले फेरि हाम्रो अहिले पछाडि हाम्रै पालासम्म पनि केही हिसाबले त्यसको ज्वरो रहिराखेको हो जस्तो मलाई लाग्छ। र यसको लागि अब केही हामी एकैचोटि होइन, केही एकान्टा खुड्किला गरेर हामी चढ्दै अब हामी केही मास्तिर जाने काम गरियो भने त्यसबाट निश्चय पनि सबल पक्ष हामीमा पुग्न सकिन्छ।
यो दलित समुदायभित्रै हेर्दा पनि अझ महिलाको अवस्था अत्यन्त नाजुक हो कि भन्ने पनि देखिन्छ। यो महिलाहरूको लागि विशेष छुट्टै खालको कार्यक्रम हुन्छ वा हुँदैन?
महिलाहरूलाई भन्नुपर्दा कार्यक्रम छुट्टै हुन्छ। यो संविधानले नै महिलालाई अब केही 33% अधिकार भन्छ, अब अधिकार महिलामा दिएको हुन्छ। यो महिलाहरू बिचमा पनि अब महिलाले पनि अब भनौँ न अधिकारै मात्रै खोजेर भएन, काम पनि गर्नु पर्यो, त्यो गर्ने भने हामी लक्ष्यमा पुगिन्छ। यो महिलाहरूले अधिकार मात्रै खोज्ने अथवा काम गर्न नखोज्ने अथवा कोही त त्यस्तो पनि छन् होला, अहिले अलिक केही पीडित महिलाहरू भएका छन्, कोही आफ्नो परिवारबाट त्यस्ता पनि हुन्छन्, त्यो त देखिएको छ। तर त्यसलाई हामीले अब कार्यक्रम त महिलाहरूको लागि धेरै कार्यक्रम पनि छन्, महिलाहरूको अब अधिकार पनि छ, महिलाहरूलाई अधिकार दिइएको छ, तर महिलाहरू बिचमा पनि उहाँहरूले पनि अलिकति सोचेर काम गर्नुभयो भने महिलाहरू बिचमा नै अलिकति महिलाहरूको पनि केही पदोन्नति अब जनस्तर अलिकति माथि बढ्ने मैले देख्छु।
पछिल्लो समय जातीय विभेदकै कारण दलितहरूमाथि विभिन्न किसिमका घटनाहरू बढ्दो क्रममा छन्। त्यस्ता घटनाहरू न्यूनीकरण गर्नको लागि के गर्न सकिन्छ जस्तो लाग्छ हजुरलाई?
पछिल्लो यो अहिले आएर अहिले हेर्दा हो अब जहाँ पनि जे गर्दा नि अब भनौँ न जताततैबाट थिचुमिचुमा दलितै परेको छ, कुनै राजनीति अवस्था हेरौँ अब यताउता भनौँ न त्यहाँ कहीँ कतै गयो भने धेरै थिचुमिचुमा दलितै परेका छन्।
यो चौतर्फी हिसाबले हेर्दा पनि दलित समुदाय भनौँ वा दलितका व्यक्तिहरू अहिले पनि पिछडिएकै अवस्थामा रहिरहेकै छन्।
सबले के भयो भने दलितलाई एउटा हो मौखिक रूपमा लिखित रूपमा कार्यक्रम अब दलितको लागि छ भन्ने र अब अलिकति रिङ्गाइ घुमाइ भए पनि दलितलाई अलिकति केही यिनीहरूलाई अलि माथि उठ्न दिन हुन्न कि भन्ने परिवृद्धि मनमा रहेको यो देखिने अब यस्तो केही कहीँ कहीँ हामीले देख्न पाइन्छ र अहिलेसम्म पनि जहाँ पनि हेर्दा धेरै दलितमै थिचुमिचु भएको अब मलाई लाग्छ। त्यसको लागि केही हिसाबले यो संविधानमा लेखिएको कुरालाई सरकारले नि कार्यान्वयन पक्षमा ल्याउनु पर्यो र हामी दलितहरू बिचमा पनि हामीले भेदभाव नराखेर हामीले गर्ने काममा सक्रिय कटिबद्ध भएर गइयो भने केही हामी अब लक्ष्यमा पुगिन्छ जस्तो मलाई लाग्छ।
सबै एकजुट भएर अगाडि बढ्नु पर्यो। भोलिका दिनमा दलितहरूको भनौँ वा दलित समुदायको हकितका लागि कस्ता कस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याउने योजना बनाउनु भएको छ?
भोलिका दिनमा त दलितमा भन्नुपर्दा त अब हामीहरूको भन्ने हो भने हुन त अहिले देशमा यस्तो अब चौतर्फी अब यो कोरोना भाइरसले अब सताएको धेरै अब अस्त व्यस्त भएको छ अहिले अवस्था हेर्दा अब यिनी बिचमा पनि हामीले केही गर्न सकियो भने दलितलाई केही अब आयमूलक कार्यक्रम अथवा केही अब भनौँ न यही काम अब एउटा कोही अब भनौँ न एउटा फ्याक्ट्री खोल्ने काम दिने उनीहरूलाई सबभन्दा अब अहिले पनि ऊ विदेशबाट आएका होइन धेरै जसो जहाँ हो जहाँ भनौँ न यही इन्डियाको उसमा बोर्डरमा भयो अहिले भनौँ कहीँ विदेश साउदी कतारबाट आउने माने धेरै उही दलितकै मान्छे त्यहाँ बिचेल्ली परेका भन्ने सुनिन्छ। अब त्यसो भएर हुन नि हो हाम्रै गाउँमा नि त्यस्ता मान्छे धेरै अब बिचल्ली परेका हाम्रै जातित्वमा छन् अब तिनी मान्छेलाई अब यहाँ केही रोजगारको अवस्था तिनलाई रोजगारमूलक कार्यक्रम केही दिएर तिनलाई रोजगारको अब अलिकति कार्यक्रम सिर्जना गर्न सकियो भने त्यसले मात्रै अलिकति दलितमा अलिकति आय आर्जनको अब काम र दलितमा केही देखिने अब एउटा काम दे हुन्थ्यो भन्ने कुरो मलाई लाग्छ।
यो कसैले छुवाछुत गरेमा निजलाई कारवाही गर्ने वा प्रहरी चौकीमा उजुरी दिन पछाडि नपर्ने भनौँ वा नडराउने भन्ने पनि छ, तर पनि छुवाछुत खेपिरहने मान्छेले भनौँ वा छुवाछुत भोगिरहने मान्छेले त्यो उजुरी दिन कतै कहीँबाट डराएको हो कि भन्ने अवस्था पनि रहिरहेकै छ। यसबारे के भन्नुहुन्छ हजुर?
यसमा पनि हामीहरूको हेर्दा गाउँघरमा नि हाम्रो अथवा बाबुबाजे पालादेखि अब त्यहीँ खानी बस्ने उठ्ने अब केही गर्ने अब त्यहाँ गएर खाएर भाँडा माझेर हिँड्ने अथवा सँगै नबस्ने अब त्यसरी बसेर खाने यो बानी पहिलेदेखिको यो बानी परेको अवस्थाले अब हामीहरूले त्यहाँ गएर खानपिन गरे पनि जान जान उहाँहरूबाट हामी अथवा अलग्गै पानी थाप्ने अलग्गै खाने त्यस्तो गर्दा पनि हामीले उजुरबाजुर गर्न नसकेको त हाम्रो एउटा छिमेक कसैको छिमेकको नाताले हिजो बिहानको उहाँ यो हुनुहुन्थ्यो भन्ने
छिमेकको नाताले भनौँ वा यो नातावादको हिसाबले गर्दाखेरि त यो नाता लगाउने कारणले यो क्रमले गर्दाखेरि त यो छुवाछुत अन्त्य त कहिले होला?
यही यो नातावाद हराउनु पर्छ र यो मेरो मान्छे भन्ने हराउनु पर्छ र के भने सब हामी सामान्य हो भन्ने हाम्रो जबसम्म चेतना परिवर्तन हुन्न तबसम्म यो निर्मूल नहुने जस्तो मैले देख्छु।
यो निर्मूल हुनको लागि अझ धेरै लामो समय लाग्छ
लाग्छ। यसमा के भने अब हामीहरूले जब कि हाम्रो उहाँ बाजे हुनुहुन्छ उहाँ बजे हुनुहुन्छ अब उहाँहरूलाई हामीले खुवाएको भाँडा किन बजाउने हामीले फेरि उहाँसित सँगै बसेर किन छोइदिने खानेकुरो भन्ने हाम्रो यिनी भावनाबाट हामी मुक्त नभएछन् यिनी कुरा हराउँदैन।
पक्कै पनि पहिलेबाट त्यो सहँदै आइरहेको भनौँ वा खेप्दै आइरहेको कारणले गर्दा पनि उहाँहरूलाई उजुरी दिन अथवा उजुरी गर्नको लागि अलिक पछाडि हिचकिचाउने अवस्था रहँदै आइरहेकै छ।
मैले त्यही मेरो लागेको मलाई मनमा लागेको अर्थ नि त्यो हो। त्यसले अलिकति केही हाम्रो समूहमा हाम्रो दलित वर्गमा अलिकति उत्पीडित गराएका काम पनि त्यही हो।
नेतृत्व तहकै व्यक्तिहरूबाट यो दलितहरूप्रति भनौँ वा दलित समुदायहरूप्रति पनि भेदभाव हुन्छ भन्ने पनि सुनिन्छ, तपाईँलाई के लाग्छ?
मैले हेर्दा त म पनि अहिले केही हिसाबले एउटा अब एउटा सामान्य एउटा त्यही वडा नम्बर 8 जनताहरूले केही तैँले पिउन काम भए पनि गर भनेर एउटा सदस्यता मलाई उठाएर पठाएको नाताले अथवा म बसेको कार्यक्रममा कहीँ कतै जाँदा मैले त्यस्तो अब दलितलाई अब भनेर अलिकति छुट्टै दृष्टिले हेरेको मैले पाएको छैन। विशेष अब होला मैले कुरो लुकाएर पनि मैले भन्न चाहन्न मलाई भएको त्यस्तो केही छैन। अब केही हिसाबले त्यही हो त नि आफैमा अलिकति अब हिचकिचाएर आफै अब डराएर पर जाने क्यार्ने आफै पर्वने कारणले त कोही कोहीलाई त्यस्तो परेको होला तर ममा मैले त्यस्तो जात्रै देखेको छैन, तर म जस्तै मलाई मात्रै भएर भएन, सबै हाम्रो दलित वर्गमा सबैलाई हेर्ने अब एउटा बानी, अब सबै कुरा सबैमा एउटै व्यवस्था हुनुपर्छ भन्ने मलाई लाग्छ।
हजुर, हजुरले अहिलेसम्म यस्तो भोग्नु भएको छैन?
मलाई त्यस्तो यस्तो अप्ठ्यारो स्थिति त्यस्तो भोग्नु पर्ने र मलाई त्यस्तो कहीँबाट दलित भनेर अलिकति पीडित बनाएको अवस्था मैले भोगेको छैन।
हजुर, अनि यस्तो यी घटनाहरू हजुरले सुन्नु भएको छ कि छैन अन्त कतै?
सुनेको छु, पक्कै नै सुनेको छु, सुनेको छु, र मैले कहीँ त अब भनौँ न मलाई नभएर अरूले कसैलाई त त्यस्तो कहीँ कतै अलिकति त अलिक केही केही छुट्टै नजरले हेरेको नि मैले पाएको छु, तर मैले त्यसमा केही कुराकानी गरेको छु। अब तिनी कुरा यो गर्न हुन्न, हामी सबै मान्छे हो, सबैमा अब काटे खुन एउटै छ, हाम्रो अब व्यवस्थाले नै हामीलाई एउटा हाम्रो राखेको छ, प्रस्ताव राखेको छ भन्ने कुरो मैले त्यो राखेको छु। अब त्यो हामी बिचमै अलिकति हाम्रो यही बानीले पनि हो, हाम्रो एउटा फेरि के भने दलित भनेपछि हामीमा अलिकति अहिले त भनौँ केही अब अलिक परिवर्तन छ, सरसफाइ सबभन्दा त सरसफाइपट्टि पनि मान्छेले हेर्ने दृष्टिकोण फरक पर्छ,
विशेष गरेर यो सरसफाइकै कारणले गर्दा पनि दलित समुदाय अझै पछाडि परेको हो कि भन्ने पनि छ।
यो पक्कै हो, अथवा पहिलाभन्दा त केही अहिले जहाँ गए पनि जहाँ हेर्दा पनि परिवर्तन भएकै छ, अलिकति केही पहिलाभन्दा व्यवस्थित छ, तर हामीमा पछाडि पर्नुको अर्थ पनि एउटा हामी बिचमै हुने सरसफाइदेखि लिएर हामीले हाम्रो खानपानमा पनि अलिकति भर पर्ने जस्तो मैले मान्छु।
छुवाछुत तथा भेदभाव सम्बन्धी कुनै कसुर गरेमा 3 महिनादेखि 3 वर्षसम्म जेल र 50,000 देखि 2 लाखसम्म जरिवाना तिराउने भन्ने पनि कानुनमा उल्लेख गरिएको छ, तर यो थाहा हुँदाहुँदै पनि भेदभाव भइरहन्छ, भेदभाव गरिरहन्छन्, किन होला?
अब यो कुरो त के भने अब त्यही हो त नि, मान्छेमा अब मान्छेले गर्ने व्यवहार भनेको अब के भने मान्छेलाई गर्ने व्यवहार यो गर्नुपर्छ भन्ने कुरो त थाहा हुँदा हुँदै पनि त्यो गर्नुको त एउटा के भने सबभन्दा त्यो अलिकति हो, कुनै ठाउँमा त्यस्तो सुन्नु पाइन्छ जातिको नामले पानी कुवामा मान्छे पिटेको होइन, अब पानी कुवा छोइदिए बापत मान्छे पिट्ने, मन्दिरमा गए बापत मान्छे पिट्ने, दलितलाई पिट्ने, त्यस्तो ठाउँ सुनिन्छ, तर त्यो साँच्चै पनि दुर्भाग्य हो। त्यसमा सबभन्दा यो नि अब संविधानमा लेखिएको र कार्यान्वयन त्यो ठाउँमा हुनुपर्छ, र हाम्रो ठाउँमा केही हिसाबले त्यस्तो जात्रै अप्रिय घटना घटेको र त्यस्तो त अब हाम्रो ठाउँमा केही परिवर्तन भएको जस्तो मैले मान्छु। अब तर कोही ठाउँमा सुन्न पा त्यस्तो आउँछ, सुन्नमा आएको छ 15 अथवा कहीँ मन्दिरमा दलित पिटिएर पिटेरै विपत्ता गराए भन्ने यस्ता यस्तै पनि सुन्नमा आएको छ। त्यो ठाउँमा भने यो लेखिएको संविधानमा लेखिएको यिनी पक्षलाई कार्यान्वयनमा लिएर तिनलाई कारवाही हुनैपर्छ भन्ने मेरो कुरो हो।
हजुर, हामी यो कार्यक्रमको अन्त्यमा पनि आइपुगेका छौँ, अन्त्यमा रेडियो सुनेर बसिरहनु भएका श्रोतालाई के भन्न चाहनुहुन्छ?
मैले अन्त्यमा त अब मैले यहाँ यो अब गलकोट एफएम मार्फत मलाई आज आमन्त्रण गरेर मेरा 2-4 कुरा अथवा हाम्रो दलित वर्गमा हुने अब गतिविधिका कुरा राख्ने मौका दिनुभयो, सर्वप्रथम त हजुरलाई मैले अब धन्यवाद दिन चाहन्छु। आज मैले दलितको बारेमा गरेका कुराकानी हामी दलित बिचमै पनि हामी अलिकति सभ्य हुनुपर्ने एउटा मैले देख्दछु, त्यो भएरै जानेछौँ, र केही भोलिका दिनमा हामी दलितले पनि अलिकति राम्रा काम गरेर देखाउनेछौँ भन्ने मैले आशा राखेको छु।
हुन्छ, यो व्यस्त समयको बावजुद पनि यहाँ आएर समय दिनुभयो, तपाईँलाई समय सम्वादको लागि धेरै धेरै धन्यवाद।
मेरो तर्फबाट पनि आज मलाई यो एउटा गलकोट एफएम रेडियोमा मलाई आमन्त्रण गरेर 2-4 मेरा जान नजानी मैले मना लागेका कुरा मैले राख्न पाउने मौका दिनुभयो, मेरो तर्फबाट पनि हजुरलाई धेरै धेरै आभार व्यक्त गर्दै बिदा हुन्छु। हवस्।
श्रोता, आज हामीले कार्यक्रम परिवर्तनका आवाजमा रहेर परिवर्तन संवादमा गलकुट नगरपालिका वार्ड नम्बर 8 वडा सदस्य पूर्णबहादुर सुनारसँग कुराकानी गर्यौं। यो कुराकानी सँगै कार्यक्रम परिवर्तनका आवाजको लागि छुट्याइएको निर्धारित समय सकिने लाग्यो। तपाईँले कार्यक्रम परिवर्तनका आवाज सुन्नुभयो। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? कृपया सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि स्टुडियोको टेलिफोन नम्बर 0684-12-043 फोन गरी प्रतिक्रिया दिन सक्नुहुनेछ। यति देरसम्म रेडियो सुनेर साथ दिनुभयो श्रोता, तपाईँलाई धन्यवाद। प्रविधिमा रहने मित्र निराजन बगालेलाई विशेष आभार व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म विशाल विज्ञापन आज्ञा चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकोट एफएम 102.4 MHz सुन्दै गर्नुहोस्। नमस्कार।